नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलितो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। खेतीपातीको तौर तरिका र प्रविधिमा परिवर्तन आएपछि सुक्खा र पाखा जमिनमा पनि खेती हुन थालेको छ। पहाड़मा मात्र होइन, हिमालमा पनि अन्न बाली र अरू खाद्यान्न उत्पादन हुन्छ। आज हामी हिमाली भेगमा उत्पादन हुने बाली नालीको विषयमा किसान र विज्ञसित कुरा गर्छौं। तर सबैभन्दा पहिले कृषि सम्बन्धी जानकारी, यो बेला बाली नालीमा ध्यान दिनुपर्ने बारे नार्कको सल्लाहसहित साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
गहुँ खेतीबाट राम्रो उत्पादन लिनको लागि सिंचाई सुविधाको उपलब्धता हेरी बाली अवधिभर 1-5 पटकसम्म सिंचाई गर्नुपर्दछ। पश्चिम तराईका जिल्लाहरूमा अघिल्लो वर्ष झैं धानबालीपछि लगाइएको गहुँमा विशेष गरी जीरो टिलेज प्रविधि अप्नाइएको खेतमा केही दिन यता फौजी किराले नोक्सानी गरेको पाइएकाले नियमित अनुगमन गर्नुहोस्। फौजी किराको व्यवस्थापन कसरी गर्ने त? किराको संख्या तथा क्षतिको आंकलन गर्न वयस्कको लागि बत्ती र फेरोमन पासोको लार्भाको लागि खाल्डे पासोको प्रयोग गरेर अनुगमन गर्नुपर्दछ। बिरूवाको प्रत्यक्ष अनुगमन गर्दा एक लार्भा प्रति गाँस देखिने बित्तिकै विभिन्न व्यवस्थापनका विधिहरू एकीकृत रूपमा अप्नाउनु पर्दछ। जस्तै खेतभित्र र बाहिर रहेका झारपात निकाल्ने, बाली काटेपछि लार्भा र अचल अवस्थाहरू मार्नको लागि खेतलाई जोति ठुटाहरू नष्ट गर्ने र खेतमा 2-4 दिनसम्म पानी पटाइरहने। प्रकोप देखिएको क्षेत्रमा धानपछि बढ़ी किरा लाग्ने बाली जस्तै गहुँ, मकै इत्यादि नलगाई अरू बाली लगाउने। लार्भाहरू दिउँसो पात पतिंगरमा लुकी बस्ने भएकाले खेतको वरिपरि खाल्डो खनेर पात पतिंगरले ढाक्ने र त्यसमा जम्मा भएका लार्भाहरू संकलन गरी मार्ने। खेतमा पानी पटाएर 2 लिटर प्रति हेक्टरका दरले मट्टीतेल राख्ने र लार्भाहरूलाई मार्न बाँसको पट्टी वा डोरीको सहायताले बोट हल्लाई मट्टीतेल पानीमा छर्कने। यसै गरी विषादी प्रयोग गरेको 2-3 दिनसम्म बिहान खेतमा गई मरेका लार्भाहरू संकलन गरी नष्ट गर्नुपर्दछ, अन्यथा पशुपक्षीले खाएमा हानिकारक हुन सक्छ। उखु लगाउने कृषकले सिफारिश गरिएका उन्नत जातहरू जितपुर 1, जितपुर 2, जितपुर 3 र जितपुर 4 मध्ये उपलब्ध जातको 3 वटा आँख्ला भएको 1500-2000 वटा सेट प्रति कट्ठा वा 2250-3000 वटा सेट प्रति रोपनीका दरले बिउको व्यवस्था गर्नुहोस्। मुसुरो बालीमा डडुवा रोगको प्रकोप बढ़ी देखिएमा रोकथामको लागि 2 ग्राम बेभेस्टिन वा डेलोसाल प्रति लिटर पानीमा घोलेर मुसुरोको बोट भिज्ने गरी छर्कनुहोस्। उच्च पहाड़मा फागुनमा लगाउने आलुलाई उज्यालो तर सीधा घाम नपर्ने, हावा खेल्ने, सुक्खा न्यानो ठाउँमा फिजाएर टुसाउन दिनुहोस्। बिउ आलुको हरेक आँखामा हरिया मोटा र छोटा टुसाहरू पलाएपछि रोप्नुपर्छ। यदि एउटा मात्रै मसिनो र लामो टुसा आएको रहेछ भने त्यसलाई भाँचिदिएपछि अरू टुसाहरू पलाउँछन्। मध्य पहाड़मा माघमा लगाइने आलुको लागि जनकदेव, कुप्री ज्योति, डेजिरे, खुमल उज्जवल, खुमल उपहार जस्ता जातहरू मध्ये उपलब्ध जात भरपर्दो स्रोतबाट प्राप्त गरी लगाउनुहोस्। मध्य पहाड़मा आलु रोप्ने अनुकूल मौसम रहेकाले माघमा रोप्ने आलु रोप्नुहोस्। सुक्खा जग्गा र सिंचाई गर्न नसकिने अवस्थामा छापोको व्यवस्था गर्नुहोस्। मध्य पहाड़मा आलु लगाउने जग्गामा युरिया 4-6 केजी, डीएपी 6.5-11 केजी, म्युरेट अफ पोटास 3 देखि 6 केजीका दरले र गोडेमल वा कम्पोस्ट 500 देखि 750 केजी प्रतिरोपणीका दरले हाल्नु पर्दछ। यसरी मलको मात्रा हाल्दा रूखो जग्गामा धेरै र मलिलो जग्गामा कम मात्रै राख्नुहोला। यस्तै तराईमा ढिलो गरी लगाइएको बिउ आलुलाई हाल्म पुलिङ गर्नुहोस्।
यो थियो बालीनालीमा ध्यान पुर्याउनु पर्ने कुराबारे नार्कको सल्लाह। हिमाली भेगमा उत्पादन हुने बालीनालीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बद्धितो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। कृषि व्यवसायको विस्तार र जीविकोपार्जनका लागि सञ्चालन भएको हिमाली आयोजना अहिले अन्तिम वर्षमा चलिरहेको छ। पशुपन्छी विकास मन्त्रालय र उच्च पहाड़ी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाले अघिल्लो हप्ता काठमाडौँको भ्रकुटी मण्डपमा हिमाली कृषि व्यवसाय प्रदर्शनी गरेको थियो। आयोजना सञ्चालन भएका 10 जिल्लाका कृषि उद्यमीले प्रदर्शनीबाट काठमाडौँसम्म बजार विस्तार गर्ने अवसर पाए। प्रदर्शनीमा भेटिएका किसान र विज्ञसित आज हामी कुरा गर्छौं। सबैभन्दा पहिले किसान र व्यवसायीसँग कुरा गरौं। साथमा हुनुहुन्छ साथी मदन पौड्याल।
म गोरासिंह बोरा, हुम्ला जिल्ला, ठेगाविस, वडा नम्बर 2।
तपाईँको उत्पादन भनिदिनुहोस् न अलिकति।
मेरो उत्पादन यो डालेचुक हो, हाम्रो नेपालीबाट, इङ्ग्लिसबाट शिवकथन, हाम्रो स्थानीयबाट तारेचुक। यसको चाहिँ महत्व धेरै छ।
के के छ
यसको चाहिँ? 14 रोगलाई चाहिँ नियन्त्रण गर्ने यसमा क्षमता हुन्छ। यो चाहिँ एकदमै चाहिँ हाइटमा हुन्छ, हिमाली जिल्लामा पाउँछ। विशेष हिमाली जिल्ला भनेको चाहिँ तपाईँ हुम्लामा चाहिँ बढी नै मात्र पाउँछ।
अनि तपाईँसँग अहिले यहाँ चाहिँ के छन् यस्तो उत्पादन?
मेरो चाहिँ यो डाले चुकको जुस छ, यसको चाहिँ प्योर चुक छ, अर्को चाहिँ जिम्फू छ, अलि सतुवा, 5 आइटम।
कसरी छन् यिनको मूल्य पनि भनिदिनुहोस् न।
हाम्रो चाहिँ 1 लिटरको चाहिँ 400, आधी लिटरको चाहिँ 200, अर्को प्योर चुक 100 ml को चाहिँ 200, अरू चाहिँ 25 ग्रामको चाहिँ जिम्पूको चाहिँ 50 रुपियाँ, सतुवाको चाहिँ 150।
अनि यो उत्पादन गर्दा तपाईँहरूले उहाँ गर्नुपर्ने काम कसरी उत्पादन गर्नुहुन्छ?
ए, हाम्रो चाहिँ पहिलो चाहिँ 7 वटा पालिकामै चाहिँ यो पुरा चाहिँ पाउँछ डाले चुक। यसले चाहिँ त्यहाँका सङ्कलन गर्छौँ, त्यहाँका जनसमुदायले हामी त्यहाँबाट चाहिँ हामीले चाहिँ लिने गर्छौँ। हामी चाहिँ 1 केजीको तपाईँ 100 रुपियाँ चाहिँ उनलाई दिन्छौँ।
सङ्कलन जसले गरिरहेछ उसलाई 100 दिने, अनि अरू आफूले लिने।
दिनमा उनले चाहिँ तपाईँको 10 केजीदेखि 15 केजीसम्म चाहिँ उनले चाहिँ गर्न सक्छ, सङ्कलन गर्न सक्छ।
अहिले यो तपाईँहरू काठमाडौँ आउनु भएको छ, काठमाडौँमा बजार चाहिँ कस्तो छ यी चिज?
यसको बजार चाहिँ यसको चाहिँ हामीले कतिपय चाहिँ हाम्रो विज्ञापनको चाहिँ कमजोरी छ, हामीले चाहिँ विज्ञापन दिन चाहिँ हामी सकेका छैनौँ। तर यसको महत्त्व चाहिँ धेरै छ। तपाईँको यो मार्केटिङ यहाँ के पाउँछन् भन्दाखेरि, फेरि पाउँछ कि पाउँदैन, हामी किन्थ्यौँ लिन्थ्यौँ, तर यसको चाहिँ महत्त्व धेरै छ भनिरहेका छन् उनले। कसै जानकार भएका चाहिँ विज्ञहरूले चाहिँ जडीबुटी विशेषज्ञले उनले थाहा पाइरहेका छन्, तर हामी अलिक कुना कुन्द्र बसेका हामी जनसमुदायले धेरै कुराहरू थाहा छैन यो जडीबुटी सम्बन्धी। यो चाहिँ डाइलेसोक भनेको आफैमै चाहिँ एउटा जडीबुटी चाहिँ बोर्ड हो, उसको चाहिँ पातबाट मात्रै चिया बन्छ र उसको जडबाट मात्रै उसको ठुलो औषधि बन्छ हड्डीमा, तर यसको कुनै पनि डाँट खेर जाँदैन। तर यसको बिहाको चाहिँ तेल बन्छ, यसको बौडाको 5-स्टार होटलमा चटनी पाउँछ, यसको कुनै चिज पनि खेर जाँदैन। यसको चाहिँ प्रशोधन गरेको बौडा मात्रै यसको किरिम हिरिम सब धेरै चाहिँ सापन धेरै बन्छ।
तपाईँहरूले जस्तो लगानी लाउनु भएको रहेछ 8 लाख रुपियाँ,
हजुर हजुर,
त्यो लगानी अनुसारको उत्पादन अथवा छ कि छैन?
मैले यो 8 लाख मात्रै चाहिँ तपाईँले चाहिँ यो हिमालीले चाहिँ अब 80% गरेँ मैले, 20% आफ्नो चाहिँ लगानी गरेँ म, योभन्दा पनि बढी चाहिँ मैले उत्पादन गरिरहेको छु। किन भन्दाखेरि म मेरो लागि हो, उनले चाहिँ एउटा पुलको रूपमा मात्रै कम गरिदिनु भयो हो, मैले चाहिँ अब 30-35 लाखको मात्रै मेरो आफ्नो निजी गएको छ।
कति भयो यसरी गर्न लागेको?
ए, म 2064 सालबाट।
भनेपछि 10 वर्ष उनलाई?
10 वर्ष।
तपाईँ आफू उमेरले चाहिँ कति हुनुभयो? त्यहाँ हुने बजार र काठमाडौँमा हुने बजार के फरक छ, भिन्नता के छ?
यो हाम्रो चाहिँ यो चाहिँ हामीले चाहिँ यो बोतल पनि अलि त्यो भने जस्तो यो चिज भित्र धेरै राम्रो छ भाइले, यसको हामीले त्यो चिज ढाल्ने चाहिँ हामीले बोधा त्यही त्यही महत्त्व चिज हामी बनाएको छैनौँ। लेबलले पनि त्यही अनुसारले बनाउने हो भने तपाईँको एक लिटरको 400 मात्रै होइन 2000 पर्छ, 2000 पनि काठमाडौँ पाउन चाहिँ गाह्रो पर्छ।
अनि कति अहिले चाहिँ वार्षिक उत्पादन अथवा आमदानी चाहिँ के कति गर्नुहुन्छ तपाईँ आफूले?
मैले चाहिँ नेट मात्रै तपाईँ 25 क्विन्टल लिएर बढीमा चाहिँ 25 क्विन्टलसम्म चाहिँ म गर्न सक्छु नेट।
तपाईँको आमदानी चाहिँ कति हुन्छ पैसा?
पैसा पनि अब खाना लाउनु पर्यो, यताउति यताउति कर्मचारीलाई दिनु पर्यो मासिक, अब हुन्छ वर्षमा अब त्यही 30-35 लाख चाहिँ हुन्छ
आमदानी हुन्छ। तपाईँको क्षेत्रबाट अथवा अन्तबाट पनि विदेश जाने युवाहरू छन् अथवा यो काम नगर्ने मान्छेहरू छन्, उनीहरूलाई के भन्नुहुन्छ?
म चाहिँ सकभर चाहिँ मैले जतिखेर पनि भन्छु जहिले पनि भन्छु हामी आफ्नै देशमा काम गरेर बस्छौँ, हामी किन विदेशी नै? हामीले चाहिँ यो चुक बुना खेर जङ्गलमा खेर गएको चिजलाई हामीले सङ्कलन गऱ्यौँ भने यसको पात पनि खेर जाँदैन, यसको बोग्रा पनि खेर जाँदैन, यसको चाहिँ बिहे पनि खेर जाँदैन, यो यसको नेट उपन मात्रै खेर जाँदैन। यसले हामी लगानी गर्ने तपाईँ हामी सबै रोजगारी हुन्छौँ, म पनि रोजगारी हुने तपाईँ पनि रोजगारी हुने, यो वातावरण बन्छ भनेर म सबै सधैँभरि म जहिले पनि चाहिँ उनले प्रचार गरिरहेको छु र उनले चाहिँ मन हुँदैन विदेशमा पैसा बढाउनु होइन, आफ्नै देशमा गरौँ न, देश भनेको हामीले म जहिले पनि भन्छु हुम्ला हेर्नुहोस् कसैको चाउचाउ बिस्कुट बेचेर किन बस्ने, हामीले हुम्लाको चिज उत्पादन गरौँ न, ओखर बेच्छौँ, स्याउ बेच्छौँ, कागुनी बेच्छौँ, चिनी बेच्छौँ, कोदो बेच्छौँ, डालीचुक बेच्छौँ, चुली मात्रै तपाईँको त्यो चुली भन्छ त्यो चुलीको महत्त्व हुन्छ, तेल खाबु ढाँटेलो यो बेचेर पनि रोजगारी हुम्लामा हामी हुम्ले खासै गरेकी छैन हेर्नुहोस्। हामीले साँच्चै बुझ्यौँ भने हुम्ला हिरो छ र हामी सरकारले लगानी गर्ने भने हामीले चाहिँ कुनै पनि मलाई मात्रै एउटा सरकारले कुनै आर्थिक लगानी गर्नु पर्दैन, मैले विज्ञापनको मात्रै सहयोग गर्यो भने म चाहिँ त्यत्तिकै रोजगारी हुम्लेले पनि बन्छु, म आफै पनि रोजगारी हुन सक्छु।
सरकारी सहयोग पर्याप्त पुगेको छैन त्यसो भए?
हामीले विज्ञापनको खाँचो काम गर्ने हामी आफैले हो।
हजुर, म चाहिँ हरिबहादुर कार्की सोलुखुम्बु जिल्ला, अहिले चाहिँ नयाँ चाहिँ लिखु पिके गाउँपालिका,
लिखु पिके
हजुर गाउँपालिका सोलुखुम्बु।
तपाईँको उत्पादन?
हाम्रो उत्पादन चाहिँ यो अब हाम्रो 14 खर्क गाविसमा उत्पादन भएको यो हिमाली आयोजनाले पनि त्यसमा हामीलाई सहयोग गरेको छ र अलिक पुरानो निकै पहिलेदेखि नै मतलब अहिलेभन्दा 20-25 वर्ष पहिलादेखि नै चाहिँ हाम्रो सुरुवात हो र अहिले 8-10 वर्ष पछिदेखि चाहिँ 8-10 वर्ष पहिलादेखि चाहिँ यसको अलिक निकै विस्तृत रूपमै त्यो एरियामा चाहिँ अब यो खेती भइरहेको छ।
जस्तो अलैँची खेती अहिले चाहिँ तपाईँले 150 रुपियाँको यो सानो प्याकेट बनाउनु भएको छ, भनेपछि अलैँची चाहिँ के हो जात?
अलैँची यो यस जात यो अब ठुलो दाना अलैँची यो गोलसाई भन्छ, यो जात मध्येमा अलिकति ठुलो दाना हुने यही जात हो र उत्पादन बढी यसको दानाभित्रको दाना पनि बढी हुन्छ र हेर्दा पनि राम्रो क्वालिटी पनि राम्रो होइन, त्यो किसिमको जात हो र अब हाम्रो प्राय नेपालको पूर्वी भागमा पनि अलैँची फल्छ, अलि साना दानाको त्यो हुन्छ जात अलग हुन्छ, यो चाहिँ अलि विशेष ठुलो दानाको जात हो त्यो।
तपाईँको 10 लाख झन्डै लागतको फार्ममा अलैँची उत्पादन गर्नुभएको छ कि अरू पनि छन्?
अरू पनि धेरै छन्।
मेरो नाम पेमा छिरिङ लामा हो, मेरो घर हुम्ला हो, हुम्ला सिमकोट अहिले 4 मा पर्छ, मेरो फार्मको नाम चाहिँ नि पञ्चमुखी जोमपालन आयोजना हो, मसँग अहिले चाहिँ नि छुर्पी चौरीको छुर्पी घिउ अनि यो बर्फी मैले अहिले उसमा बजारमा ल्याएर राखेका छौँ र अहिले चाहिँ बिक्री पनि अहिले भइरहेछ।
अहिले चाहिँ चौरीको घिउ
छुर्पी बर्फी म ल्याएर अहिले बजारमा राखिरहेछु।
कस्तो छ बजार अहिले यहाँ?
बजार राम्रै छ।
कसरी बेच्दै हुनुहुन्छ, कसरी विज्ञापन गर्दै हुनुहुन्छ तपाईँहरू आफ्नो चिजको?
यो जुन यो चौरीको जुन छ चौरीको एकदम शुद्ध अर्ग्यानिक, हामीहरू एक थोप हामीहरू यसमा मिसावट हुँदैन, एकदम हाम्रै हुम्लामा तयार भइरहेको हुन्छ र अनि प्याकिङ चाहिँ हामीले यहाँ गरेको यहीँ काठमाडौँ आएर प्याकिङ गरेको।
भनेपछि यो बजार काठमाडौँसम्म चाहिँ विस्तार छैन?
अब विस्तार छैन, अब विस्तारमा ल्याउँ कि भनेर अहिले यसमा अलिक फर्स्ट चान्स हो अहिले यहाँ काठमाडौँ ल्याएको।
किन्ने उपभोक्ताहरू चाहिँ तपाईँहरूलाई के भन्नुहुन्छ, के सोध्नुहुन्छ?
ए यिनीहरू के हो कस्तो हो भनेर उहाँहरू सोध्नुहुन्छ, मैले यस्तो हो भनेर अर्ग्यानिक हो राम्रो छ तपाईँको यो खानुहोस् औषधि हुन्छ हिमालय जडु खाएको यो यागले खाएको हो भनेर म भनिदिन्छु।
यो उत्पादन गर्न कतिको सहज अथवा कतिको अप्ठ्यारो छ?
यो उत्पादन गर्न ठिकै छ, हामीहरूलाई एकदम रोजगारीको रूपमा पनि भइरहेछ, हामी आफूले गरिरहेछौँ, एकदम राम्रै छ भनौँ।
हिमालमा उत्पादन हुने कृषिजन्य वस्तु तथा जड़ीबुटी अरू क्षेत्रमा उत्पादन गर्न कठिन छ। तर भौगोलिक विकटता, यातायातको समस्या र अरू विभिन्न कारणले ती उत्पादन बजारमा सहजै पाइँदैन। किसानलाई पनि उत्पादनपछि बजारको मुख्य समस्या हुने गरेको छ। कृषिमा बजारीकरण र व्यवसायीकरणका लागि पनि हिमाली आयोजनाले के कस्तो सहयोग गरिरहेको छ त? आयोजनाको कृषि उद्यम टोली प्रमुख राममणि पौडेलसँग साथी मदन पौड्यालले कुराकानी गर्नुभएको छ।
यो मुख्य यसको उद्देश्य के हो भन्नुहुन्छ भने हिमाली हो यो आयोजना चाहिँ, होइन? हिमाली भन्ने बित्तिकै तपाईँ अनुमान लगाउन सक्नुहुन्छ कुन अवस्थामा कुन ठाउँमा यो चाहिँ सञ्चालन छ भनेर। नेपालका 10 उत्तरी हिमाली जिल्लाहरूमा यो आयोजना लागू भएको छ र त्यसमा पनि 2000 मिटरभन्दा माथिको क्षेत्रलाई यसले प्रायोरिटी सेक्टरमा राखेको छ। त्यो क्षेत्रमा पनि कृषिजन्य, पशुजन्य र वनजन्य उत्पादनहरूलाई सहरी क्षेत्रसम्म पहुँच पुगोस् र सहरी क्षेत्रमा भएको पैसा चाहिँ त्यो क्षेत्रमा उत्पादन गर्ने किसानको खल्तीसम्म पुगोस् भनेर यो सानसानो यो आयोजनाले यो व्यापार मेला सञ्चालन गर्न लागेको हो र गरिरहेको छ। यसको असर प्रत्यक्ष के देखिएछ भन्नुहुन्छ भने सहरी क्षेत्रका मान्छेहरूले हिमाली क्षेत्रमा उत्पादन हुने वस्तुहरू अति धेरै रुचाएको पाइयो, प्राइस पनि एकदम राम्रोमा बिक्री भइरहेछ र यसले चाहिँ त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई खेतीमा चाहिँ आकर्षित गरेको पाएको छौँ हामीले। अहिले चाहिँ अब पहिला चाहिँ मानिसहरू चाहिँ खेती गर्न छोडिसकेका मानिसहरू पनि ए हाम्रो त बिग्दो रहेछ यो चिज त सहरमा जाँदो रहेछ भनेर अहिले प्रशस्त उवा, करु, चिनो, फापर, होइन, जौ, अब जुम्लातिरको कर्णालीतिरको हेर्नुहुन्छ नि सिमीहरू भयो, होइन, अहिले नयाँ नयाँ चिजहरू स्याफ्रोनहरूको कुराहरू आइरहेछ, स्याउको कुरा आइरहेछ, अनि रेनबो ट्राउट माछा याकमा आधारित याक चिज भयो, छुर्पी भयो, त्यसबाट रौँबाट बनेका कपडाहरू भए, अनि वनजन्यमा जडीबुटीबाट निस्केका तेलहरू भयो। यो प्रशस्त चाहिँ तपाईँले स्टल घुमेर नि हेर्न सक्नुहुन्छ र यो चाहिँ अहिले सहरी क्षेत्रमा खुब डिमान्ड यसको हाई छ।
हिमाली अथवा उच्च पहाडी 10 जिल्लामा चाहिँ आयोजना कार्यान्वयन हुँदै गर्दा काठमाडौँसम्म चाहिँ यो उत्पादन चाहिँ कसरी आइपुगेका छन्?
हो, तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। योभन्दा पहिला के थियो भन्दाखेरि काठमाडौँमा यसको माग छ भन्ने नै थाहा थिएन र हामी चाहिँ निर्वाहमुखी खेतीमा चाहिँ थियौँ, आफै उत्पादन गर्ने, आफै खाने, अब जे जस्तो छ त्यस्तो थियो। जब यो हिमालीले त्यो क्षेत्रमा प्रवेश गर्यो, उनीहरूले ल्याउन नसक्दाखेरि हामीले चाहिँ उनीहरूलाई चाहिँ जहाँ मोटरको बाटो छ त्यहाँ चाहिँ गाडीबाट चाहिँ ल्याउँछौँ, लगाउँछौँ, त्यो गाडीको भाडा हामीले तिर्दिया छौँ। जहाँ प्लेन मात्रै छ त्यहाँबाट प्लेनबाट थोरै मात्रामा भने पनि ल्याएको छ, त्यो प्लेनको भाडा नै हामीले तिर्छौँ। व्यापारी र काठमाडौँमा भएका व्यापारी र त्यो हिमाली क्षेत्रमा भएका उत्पादन गर्ने दुईटाको बीचमा समन्वय होस्, जसलाई अङ्ग्रेजीमा भन्दा बिटुबी लिङ्केज पनि यसले गराउने हो। उहाँ उत्पादन गरेर उहाँहरूले यहाँ दिन सक्नुहुन्छ, क्वालिटी उहाँहरूको स्ट्यान्डर्डको आउँछ, त्यसपछि गएर प्राइसमा उहाँहरूको नेगोसिएसन हुन्छ, त्यसपछि गएर डेलिभरी टाइममा नेगोसिएसन हुन्छ, ताकि यहाँ नियमित सप्लाई हुन सकोस् भनेर त्यो छ।
अहिले चाहिँ के देखिन्छ, के पाइन्छन्?
एक नम्बरमा आयुर्वेदका उत्पादनहरूदेखि लिएर हाते कागज भयो, चिनो, फापर भयो, त्यसपछि चिराइतोको बेच भयो, त्यसपछि गएर लोकताबाबाट उत्पादन भएका भए, हल्लोबाट उत्पादन भएका कपडाहरू भए, त्यसपछि गएर यो किवीको फल भयो, बिरुवाहरू भयो, त्यसपछि गएर यो टिमुरहरू हिमाली क्षेत्रमा पहाडी भेगमा हुने टिमुरका परिकारहरू भए, होइन, छोपहरू भयो, अचारहरू भयो, जडीबुटीहरूको कुराहरू आयो, त्यसपछि गएर स्याउ भयो, स्याउबाटलाई प्रशोधन गरेर बनाइएका चानाहरू, स्याउको क्याम जाम जेली मार्बलेटहरू, स्याउको जुसहरू, अनि सिमीहरू भयो, त्यसपछि हिमाली क्षेत्रमा उत्पादन गरेको हिमाली वस्तुहरूलाई प्रयोग गरेर जस्तो कि जौ भयो, कोदो भयो, उवा भयो, फापर भयो, यिनीहरूबाट बनाइएका बिस्कुटहरू, कुकिजहरू, होइन, अनि स्याफ्रोन भन्छौँ हामी जसलाई चाहिँ नेपालीमा चाहिँ केसर भन्छ, जुन चाहिँ अहिले नेपालमा 10 लाख रुपियाँ पर केजीमा बिक्री भइरहेछ। यो चाहिँ जुम्लाबाट खेती भएको छ, डोल्पामा खेती गरेका छ, हिमालीले पहिलोचोटि चाहिँ त्यसलाई चाहिँ व्यवसायीकरणमा लगेको हो र अहिले उहाँहरू निकै खुसी हुनुहुन्छ। अहिले त्यसले चाहिँ स्याउबारीभित्र एउटा ठुलो रूपमा चाहिँ व्यवसाय अगाडि बढिरहेछ। त्यो केसरको कुरा गर्नुहुन्छ कि त्यसपछि गएर जडीबुटीको मैले कुरा भनिहालेँ, कुकिजको कुरा भनिहालेँ, सिमीको कुरा भनिहालेँ, हिमाली क्षेत्रमा उत्पादन भएको आलुहरू छ, रेनबो ट्राउट माछा छ, याकको चिज छ, छुर्पी छ, त्यसपछि स्याउबाट बनेको ब्रान्डीहरू भयो, होइन, साइडरहरू भयो, वाइनहरू भयो, यस्तो चिजहरू पनि छ।
अनि हिमाली आयोजना ती हिमाली 10 जिल्लामा नपुग्दा अघिको अवस्था र पुगिसकेपछि अहिलेको अवस्था के फरक पाउनु भएको छ?
यसमा धेरै फरक आएको छ। पहिला के थियो भन्नुहुन्छ भने नेपाल सरकार अथवा तत्कालीन श्रीमाचको सरकार, त्यसपछि आएर नेपाल सरकारले जुन कार्यक्रम लागू गर्थ्यो नि, वितरणमुखी कार्यक्रम थियो। एकपटक दियो, फल्लालाई यो चाहिएको छ भनेर दियो, अनि दिएपछि उसले के गर्यो, कसो गर्यो, भयो कि भएन, अब त्यो मतलब हुन्थेन। मानिसहरूको पहिलोको धारणा चाहिँ हिमाली जाँदाखेरि त्यही थियो, हेर्नुहोस्, ए यो सरकारले दिने पैसा दिने हो, पैसा दिएपछि पाइहालिन्छ भनेर एक पेजको निवेदन लेखेर ल्याउने, अनि पछि चाहिँ उनीहरूले बुझेपछि ओहो यो त गाह्रो रहेछ, त्यतिकै एक पेजको निवेदनले दिनिरहन्छ, पैसा पैसा धेरै दिन रहेछ, काम गर्नुपर्ने रहेछ भन्ने सोचमा परिणत आयो। सबभन्दा ठुलो कुरो के भन्दाखेरि पैसा लिनको लागि अनुदान लिनको लागि सजिलो छैन है भन्ने सोचमा परिवर्तन भयो। दोस्रो कुरो, पैसा लिएर काम गरिएन भने हामीलाई चाहिँ सरकारले छोड्दैन भन्ने कुरामा परिवर्तन भएको छ। तेस्रो कुरो, कृषिलाई पनि व्यवसायीकरण गर्न सकिँदो रहेछ, हामी कृषिलाई व्यवसायीकरण गरेर अगाडि बढ्न सक्दा रहेछौँ भन्ने कुरोमा परिवर्तन आएको छ। अर्को कुरो भन्नुहुन्छ भने मेहनत गऱ्यो भने हिमाली स्तरमा पनि सुन पलाउन सकिन्छ भन्ने कुरा चाहिँ परिवर्तन आएको छ। र अहिले यसले के देखाएको छ भने पहिला वैदेशिक रोजगारमा गएर फरिएका भाइहरू छन् नि, भाइ बहिनीहरू, उनीहरूले चाहिँ सबभन्दा राम्रो काम गरिरहेछन्। किन उहाँ गएर दुःख पाए, यहाँ अनुदान अलिकति पाएपछि होस्टेलमा ऐसे भएको छ, उनीहरूले धेरै राम्रो काम गरेका छन्। र तपाईँलाई अहिले तपाईँ घुम्नु होला, अब हाम्रो सानो अनुदान हो तर उनीहरूसँग पैसा थियो, दिमागमा सोच थियो, तर गर्ने कसरी भन्ने थाहा थिएन। त्यसले गर्दाखेरि हामीले सानो लिभरेज दिँदाखेरि र अलिकति ब्याक स्टेपमा गर्दाखेरि ठुल्ठुलो कुराहरू, अब म तपाईँलाई पश्चिमतिर भन्दाखेरि कर्णालीमा पहिला स्याउ स्याउ जति पनि हुन्थ्यो तर त्यो स्याउ चाहिँ त्यत्तिकै हुन्थ्यो, अहिले आएर त्यो स्याउलाई कसरी उत्पादन गर्ने के गर्ने भनेर अहिले स्याउमा कर्णालीमा प्रशस्त मिराकल चाहिँ आज। अनि त्यसपछि आएर स्याफ्रोन भने मैले होइन, भेडा पालनको कुरा छ, च्याङ्राको कुरा छ, याक चौरीको कुरा छ, यिनीहरूमा अहिले व्यावसायिक हुन थालेको छ। त्यस्तै गरेर तपाईँ मुस्ताङतिरको कुरा गर्नुहुन्छ, मनाङको कुरा गर्नुहुन्छ भने हाम्रो बुढा पागालु खान भन्थे नि, खोला छ माछा छैन भन्थे, पानी छ माछा छैन भन्थे। अहिले मुस्ताङमा 80 लाख रुपियाँ लगानी गरेर रेनबो ट्राउट माछा पाले पनि त्यहाँ पुर्याउनै सकेका छैन घाँसा भन्ने ठाउँमा। त्यस्तै मनाङमा दुईवटाले माछा पालन गरेका छन् रेनबो ट्राउट, उनीहरूले पुर्याउनै सकेका छैन। अब मनाङमा त एउटा यस्तो प्रोजेक्ट लागू भएको छ कि एसियाकै सबभन्दा ठुलो स्याउ फार्म सुरुवात गरेका छ, जो चाहिँ 735 हेक्टरमा खेती गरेका छ र अहिलेसम्म उसले 65,000 बिरुवा रोपिसकेका छ। यो वर्ष मात्रै उनीहरूले चाहिँ 4 लाख किलो स्याउ चाहिँ उत्पादन गरे, 2021 जाँदाखेरि उनीहरूले 25 लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन् र क्षेत्र पनि बढाउँदै लगेर 1 लाख बिरुवा रोप्ने लक्ष्य राखेका छन्। भनेपछि यस्ता प्रोजेक्टहरू चाहिँ सुरुवात भएका छन्। एउटाको एउटा उखान छ नि, देखासिकी गरिखे आरिसे मरिजा भन्छ नि, मनाङमा त्यो स्याउ त्यसरी खेती गरेर फलेपछि आयोजनाले के गर्यो भन्नुहुन्छ भने कर्णालीका चारै जिल्लाका हिमालीसँग सम्बन्ध 50 जना किसानहरूलाई हामीले त्यहाँ भ्रमण गरायौँ। भ्रमण गराएपछि स्याउ लटरम्म फल्या छ, टिप्ने बेला भएको, टिप्या छैन, यो सबै देखेपछि उनीहरूले त्यहाँबाट यति धेरै लर्निङ गरेर गए कि अहिले तपाईँ जुम्ला जानुभयो भने जुम्लामा बजारको मुटुमा चाहिँ चन्द्रनाथ बाबाको जग्गा भाडामा लिएर एउटा ग्रुप केटाहरूले चाहिँ अहिले 5,000 बिरुवा रोपिसकेर फल पनि लिइसक्यो। अहिले कर्णालीमा त्यो मनाङबाट बिरुवाहरू प्रशस्त गएको छ, मुस्ताङमा प्रशस्त गएको छ। त्यस्तै गरेर तपाईँ त्यहाँबाट पूर्व आउनुहोस् रसुवामा हेर्नुहुन्छ भने रसुवामा अहिले रेनबो ट्राउटको हब नै भएको छ है। त्यस्तै गरेर दोलखामा हेर्नुहुन्छ भने प्रशस्त छ, रेनबो ट्राउटदेखि लिएर पशुपालनमा याक चिजमा प्रशस्त छ। अब मुस्ताङमा कुरा गर्नुहुन्छ भने पहिला चाहिँ पोखराबाट चाहिँ प्लेन चढेर दही घिउ जान् दुध दही घिउ जान्थ्यो, किन भन्दा त्यो मुक्तिनाथले गर्दा टुरिस्ट धेरै जाने, बाटोबाट लान्न सकिने, त्यहाँ उत्पादन नहुने, होइन यहाँ त केही न केही त गर्नुपर्छ भनेर भन्दाखेरि त्यहाँका 2-4 युवाहरूले हामी गाई पालन गर्न सक्छौँ कि सक्दैन यो ठाउँमा, त सक्नुहुन्छ ल गर्नुहुन्छ नि गर्नुहोस् भनेपछि अहिले करिब करिब 80-90 गाई पालेका छन् 3-4 केटाहरूले। एउटा डेरी चलाएछ, त्यसपछि एउटा चिज फ्याक्ट्री चलाएछ, बकाइदा साथ अहिले चाहिँ तपाईँ मुस्ताङमा गएर कालो चिया खानु पर्दैन, दुधको चिया खानु पाउनुहुन्छ, पहिला कालो चिया पनि पाउनु मुस्किल हुन्थ्यो, दुई प्रशस्त भयो। त्यस्तै गरेर रसुवामा आउनु भने माछा त्यति नै छ, दोलखाको मैले कुरा गरिगएँ, सोलुमा रेनबो ट्राउटको त्यस्तै छ, दोलखा र सोलुमा त हामीले किवीलाई त यति धेरै गरेका छौँ कि 15-25-30 त किवीको मात्रै प्रोजेक्ट चलाएको छ। अब 4-5 वर्षमा अहिले सुन्तला जसरी आउँछ त्यो भाउमा किवी आउँछ हाम्रो, उसमा सोलुमा रेनबो ट्राउटको एउटा स्रोत केन्द्र बनेको छ बेनी भन्ने ठाउँमा, उसले माछाको भुरा उत्पादन गर्ने, दाना बनाउने, अरू अरूलाई ट्रेनिङ दिने काम पनि गरेका छ।
भनेपछि यी त उदाहरण भए ती क्षेत्रका किसानको जीवन स्तर र आय स्तर उकास्नका लागि अहिले चाहिँ यसले चाहिँ कतिको टेवा पुर्याएको छ।
आफूले उत्पादन गरेको सामग्री बिक्री भएर पैसो खल्तीमा आउँछ नि तब मात्रै किसानहरूले त्यो व्यवसायलाई निरन्तरता दिन्छ क्या। योभन्दा पहिला पैसो खल्ती आउँथेन, खाद्यको चामल लगेर खाने चलन थियो। अहिले कस्तो भएको छ भन्दाखेरि त्यहाँ उत्पादन भएको चिज सहरी क्षेत्रमा आउने, सहरी क्षेत्रमा र तराईमा उत्पादन भएको चामलहरू र अरू चाहिँ त्यहाँ जाने भएको छ। र यो पनि कहिले गर्दा भएको छ भन्नुहुन्छ भने यातायातले गर्दा हो, जुन ठाउँमा बाटो पुग्यो नि, बाटो पुगेपछि ढुवानी सस्तो भएको हुनाले त्यो जिल्लाहरूमा चाहिँ भएको छ म मान्छु। दुईटा जिल्ला डोल्पा र हुम्लामा अहिलेसम्म बाटो नपुगेको हुनाले त्यहाँ चाहिँ अझै प्लेनबाट ल्याउन तल झार्न गाह्रो छ, ढुवानी धेरै महँगो पर्छ। अब 1-2 वर्षमा बाटो पुगेपछि त्यहाँबाट पनि प्रशस्त सामान झार्छ।
उच्च हिमाली अथवा उच्च पहाडी 10 जिल्ला त आयोजनाभित्र परे, अरू पहाड र तराई छुटेका छन् नि,
यसलाई चाहिँ कसरी लिने?
होइन, यो छुटेका छन्। अब आयोजनाले चाहिँ एउटा फर्मुलेसन गर्दाखेरि दाताले कहाँ गर्ने र गभर्मेन्टको प्रायोरिटी कहाँ हो भन्ने कुरा हेरिन्छ। होइन, आयोजनाले नेपालका 75 जिल्ला अब सबै स्थानीय निकायलाई कभर गर्न सक्दैन र त्यतिखेर चाहिँ निड बेस आइडेन्टिफाई गर्दाखेरि हिमाली क्षेत्रमा अहिलेसम्म कसैले पनि सपोर्ट गरेन। हिमाली क्षेत्रमा प्रशस्त जमिन छ है, अब स्रोत प्रशस्त छ, तर त्यसको सदुपयोग भएन। यसलाई सदुपयोग गरेर के गर्ने त भन्दाखेरि यो पाइलोटिङ गरेको भन्दा पनि हुन्छ। मेरो हिसाबले पाइलोटिङ गर्दाखेरि यो सफल भएको छ। अब 2020 चाहिँ एसियाली विकास ब्याङ्कले अर्को एग्रिकल्चर सेक्टर सपोर्ट प्रोग्राम भनेर ठुलो 70 मिलियन जतिको प्रोजेक्ट डिजाइन गर्दैछ। त्यो गर्दाखेरि मैले थाहा पाए अनुसार अब यसलाई आधिकारिक त म भन्न सक्दिनँ र इन्फर्मल मिटिङहरूमा यसो भेटघाट हुँदाखेरि कुराकानी हुँदाखेरि चाहिँ अब आउने प्रोजेक्टहरू चाहिँ उत्तर दक्षिण कोरिडोरलाई एड्रेस गर्ने भन्ने छ, ताकि बाटोको दायाँ बायाँ 2-4 किलोमिटरलाई हेरेर उत्तर दक्षिणलाई गऱ्यो भने उत्तरको कुरा दक्षिणसम्म जान्छ र दक्षिणको माथिसम्म जान्छ, यो छट्ट चाहिँ भर्टिकलमा चाहिँ हामी जान सक्छौँ भन्ने कन्सेप्ट अगाडि आएछ। र अब कोरिडोर भन्दाखेरि तपाईँको मेची कोरिडोर हुनसक्ला एउटा उदाहरण, सगरमाथा कोरिडोर हुनसक्ला, होइन, दोलाखाको कोरिडोर, तातोपानी कोरिडोर होला, यतापट्टि यो के भन्छ केरुङको कोरिडोर होला, यस्ता कोरिडोरहरू आइडेन्टिफाई गर्दाखेरि त्यो कोरिडोरको आसपासमा तराईदेखि हिमालसम्म के चिज उत्पादन गर्न सकिन्छ, के लाई कृषिमा व्यवसायीकरण गरेर जान सकिन्छ भन्ने पहिचानपछि त्यो प्रोजेक्ट लागू होला। त्यसले अर्को चाहिँ हिमाल पहाड तराई नै समेट्छ भन्ने मैले आशा लिएछु।
तपाईँले दाताका कुरा उठाइहाल्नुभयो, किसानलाई जसरी यसरी चाहिँ कृषि उद्यमी बनेर काम गरिरहनु भएको छ उहाँहरूलाई अनुदान अथवा सहयोग चाहिँ कसरी दिइन्छ?
होइन, अब त यो हिमाली आयोजना त यो असारपछि सिद्धिन्छ, तर यो पशुपन्छी विकास मन्त्रालय पश्चिम विभागले चाहिँ एउटा सानो युनिट त्यहाँ राख्दैछ, त्यो युनिटले चाहिँ आफ्नो स्थानीय निकायको कर्मचारी मार्फत यिनीहरूलाई सपोर्ट गर्ने हो, प्राविधिक सपोर्ट गर्ने हो। अर्को कुरा के छ भने चाहिँ हामीले जति पनि अहिले 640 उपआयोजना भन्छौँ हामी, त्यो सञ्चालन भएका कसले कति पैसा लिनुभयो, के काम गर्नुभएको छ, सम्झौता उनले उहाँले के गर्नुभएको थियो, के काम गर्नुभयो भन्ने कुराहरू सबै हामीले 640 स्थानीय निकायलाई हामीले हस्तान्तरण गरिसकेका छौँ, ताकि भोलि स्थानीय निकायले पनि के सपोर्ट गर्नुपर्छ, यस्तो अरू एउटैलाई दोहोऱ्याएर दिने कि अरूलाई दिने भन्ने कुरा निर्णय गर्न सकोस् भनेर पारदर्शी पनि होस् र एउटै मान्छेले पटक पटक चाहिँ अनुदान नलियोस्, अरूले पनि त्यो गर्न सकुन् भनेर हामीले स्थानीय निकायलाई पनि त्यो हस्तान्तरण गरिसकेका छौँ। अब स्थानीय निकायमा प्राविधिक बस्ती भएको हुनाले केन्द्रमा चाहिँ को परिस्थिति अझै हामी भन्न सक्दैनौँ के कसरी जान्छ, होइन, तर त्यो चाहिँ भविष्यको जो कुरा चाहिँ यसरी नै जान्छ भन्न चाहिँ अहिले भन्न चाहिँ गाह्रै छ।
अहिले अब असारमा त यो कार्यक्रम सकिँदैछ भन्नुभयो, यी व्यवसायी यी किसानहरूले चाहिँ कसरी अनुदान लिनुभयो र कसरी युटिलाइज गर्नुभयो?
यसो छ, यो चाहिँ के छ भन्दाखेरि हामीले प्रत्येक जिल्लामा एफएम रेडियोबाट एफएम रेडियो मार्फत यस्तो आयोजना, अनि पहिलो चाहिँ त अलिकति मैले अगाडि, पहिला हामीले जिल्लामा गएर एउटा चाहिँ अन्तर्क्रिया कार्यक्रम गर्थ्यौँ, अन्तर्क्रिया कार्यक्रम गर्दाखेरि त्यो जिल्लाभरिका सबै कर्मचारी के अरे कार्यालयहरू भए जे जति छन् नि बोलाउनु पर्ने जति सबलाई बोलाएर त्यो गरेपछि अनि उनीहरूले चाहिँ आफ्नो सेवा केन्द्र तत्कालीन सेवा केन्द्र उपकेन्द्रहरू मार्फत चाहिँ गाउँ गाउँमा चाहिँ यो चाहिँ म्यासेज पुग्यो र 10 जिल्लाका सबै भाइ भारका एफएम रेडियोबाट पनि हामीले यसलाई प्रचार प्रसार गरायौँ। प्रचार प्रसार गराएपछि प्रस्ताव लेख्नको लागि हामीले प्रत्येक जिल्लामा 2-3 मान्छेहरूलाई ट्रेनिङ दिएर छोडिदियौँ अनि उहाँहरूले चाहिँ प्रस्ताव लेख्न लाग्नुभयो। प्रस्ताव लेखेपछि त्यो प्रस्ताव चाहिँ जिल्लामा डिस्ट्रिक्ट प्रोजेक्ट कोअर्डिनेटरको अफिस हुन्छ, डिपिसी भन्छौँ, त्यहाँ प्रस्तुत हुन्छ। त्यो प्रस्ताव त्यहाँ प्रस्तुत भएपछि गाइडलाइन अनुसार उहाँहरूले चाहिँ प्राइमेरी लेभलको स्क्रिनिङ गर्नुहुन्छ हुन्थ्यो, स्क्रिनिङ गरेपछि सेन्टरमा आउँथ्यो। सेन्टरमा आएपछि 3 विज्ञहरू, एउटा बिजनेस हेर्ने, एउटा चाहिँ फाइनेन्स हेर्ने, एउटा चाहिँ यो सोसियल इन्क्लुजन इन्भाइरोमेन्ट जेन्डर सेन्टर हेर्ने, यिनीहरूले 3 इन्डिपेन्डेन्ट इभ्यालुएसन गरिसकेपछि अनि यो प्रोजेक्ट चाहिँ अनुदान दिन ठिक छ भनेर उहाँहरूको रिकमेन्डेसन आएपछि अनि सम्बन्धित व्यवसायिकोसँग सम्झौता गरिन्थ्यो। सम्झौता गरेपछि सम्झौता अनुसार उहाँले काम गर्नुभयो। काम गरेपछि सम्झौता गर्नुभन्दा पहिला चाहिँ कागजमा त ठिक छ, वस्तुस्थिति के छ त स्थलगत, जसलाई साइट भेरिफिकेसन भन्छ, अनि हाम्रो जिल्ला स्थित कर्मचारी सरकारी कर्मचारीहरू जो जति उपलब्ध हुन्छ त्यहाँबाट उहाँहरू स्थलगत अनुगमनमा जानुहुन्थ्यो, त्यहाँ गएर हेरेर प्रोजेक्ट बनाएको र त्यहाँकोमा चाहिँ भिन्नता के छ, ठिक छ कि छैन, डकुमेन्ट ठिक छ तर रियालिटीमा इन ग्राउन्डमा चाहिँ ठिक छैन भने त्यस्ता प्रोजेक्टहरूलाई रिजेक्ट पनि गरिन्थ्यो। ग्राउन्ड पनि ठिक छ, यहाँ पनि ठिक छ भनेपछि त्यो त्यस्ता प्रोजेक्टहरूलाई सम्झौता गरेपछि सम्झौता अनुसार उहाँहरूले काम गर्नुहुन्छ। काम गरेपछि उहाँको सम्झौता अनुसार काम सम्पन्न भएर उहाँले बिल भरपाईहरू बनाएर पेस गर्नुहुन्छ जिल्लामा। जिल्लामा पेस गरिसकेपछि हाम्रो जिल्लाको इकाइले चाहिँ गएर त्यो बिल भरपाई चाहिँ ठुलो आयोजनाहरू छ इन्जिनियरिङहरूको पर्छ भने हामीले इन्जिनियरहरू पठाउनु पर्ने हुन्थ्यो, अनि इन्जिनियरहरू लगायतकाले गएर त्यसलाई चाहिँ भेरिफाई गरेर यो चाहिँ ठिक छ काम, उसले गरेको बिल पेश गरेको भन्दा बढी भएको छ है, कम भएको छ, उहाँ फेरि इन्जिनियरहरूले लिएर सबैले चाहिँ त्यो बिलहरू भेरिफाई गरेर रिकमेन्डेस गरेर केन्द्रमा पठाउनुहुन्छ। केन्द्रमा पठाएपछि केन्द्रले चाहिँ उहाँहरूले पाउने रकम उहाँहरूको खातामा जम्मा गरिदिन्छ, यसरी भुक्तानी हुन्छ।
हो, भनेपछि हिमाली क्षेत्र जस्तो उच्च हिमाली र मध्य हिमालीलाई चाहिँ छुट्टा छुट्टै अनुदानको प्रावधान भन्दै हुनुहुन्थ्यो।
हो, यसो छ, यो के भन्दाखेरि अब धेरैजसो मान्छेहरू सदरमुकाममा बस्छन् हिमाली क्षेत्र भने पनि, र सदरमुकाममा मात्र कार्यक्रम हुँदाखेरि सदरमुकामको वरिपरि नै, द्वन्द्वकालमा पनि सदरमुकामको वरिपरि नै धेरै मान्छेले लाभान्वित लिए। भनेपछि हामीले के गर्यौँ भन्दाखेरि हिमाली भनेको के त भन्दाखेरि नेपाल गभर्मेन्टले क्लासिफाई गरेको 2000 मिटरभन्दा माथि चाहिँ हिमाली भनेर छ, र 2000 मिटरभन्दा माथिको व्यवसायी होस् उत्पादन होस् त्यहाँ गर्छ भने उसले चाहिँ 50 लाखसम्मको अनुदान प्रोजेक्टमा चाहिँ 80% अनुदान पाउने बनायौँ कि, र 2000 मिटरभन्दा तलको चाहिँ त्यो जिल्लाको जुनसुकै होस् त्यो जिल्लाभित्र दर्ता भए हुनुपर्छ, दुइटै, बाहिर दर्ता भएर पाउँदैन फेरि, त्यो जिल्लाकै नागरिक हुनुपर्छ, जिल्लाभित्रै बसोबास गरेको, जिल्लाभित्रै काम उसको स्थायित्व भएको हुनुपर्छ, त्यो 2000 मिटरभन्दा तलकोले चाहिँ 50% मात्रै अनुदान पाउँछ। र यसको अनुदानको ल त कस्तो छ भन्नुहुन्छ भने पहिलो 50 लाखसम्मको प्रोजेक्टमा चाहिँ हिमाली क्षेत्रमा 80% र तलकोलाई 50%, त्यहाँभन्दा माथि 2 करोड 50 लाखसम्म सिलिङ हो यसको, 50 लाखभन्दा माथि चाहिँ जति भए पनि 2 करोड 50 लाखसम्म चाहिँ 50% सबैलाई, त्यही हो।
भनेपछि अब त यो प्रोजेक्ट लगभग अन्त्य अन्त्यतिर आएको छ, यसबारे भन्दा पनि अब यहाँ आउने किसानहरूले चाहिँ अनुदान प्राप्त गरिसकेको अवस्था
होइन, हामीले सबै भुक्तानी 100% गरिसक्यौँ, उहाँहरूले पाउने भुक्तानी अब हामीले गर्न बाँकी छैन।
अब चाहिँ उहाँहरूका फेरि गुनासा होला नि, हामीले चाहिँ अनुदान पाउनु पर्यो अथवा फेरि हामी काम गर्छौँ भने,
यसो धेरै माग्ने कति बनाउने, अब त उहाँहरूले व्यवसाय गर्नुभएको छ आमदानी गर्न थाल्नुभयो नि, त्यो आमदानी भएपछि अब बिस्तारै उहाँहरूले आफूले पनि त लगानी गर्नु पऱ्यो नि, अर्कोलाई अनुदान जानु पऱ्यो क्या, मेरो सोचाइ चाहिँ एउटाले एकपल्ट लिएर गरिसकेपछि उसैलाई दोहोऱ्याउने होइन, त्यसबाट आएको आमदानी लगानी गरेर अरू व्यवसाय बढाउनु पऱ्यो, हामीले त्यही शिक्षा चाहिँ उहाँहरूलाई दिएका छौँ। अब अनुदान मैले फेरि दोहोऱ्याएर पाउँछु भने आशा चाहिँ नगर्नुहोस् है, नपाउनेले पाउनुपर्छ, नगरेको मान्छेले गर्छु भनेर आउँछ भने उसले अरू प्रोजेक्टहरू उसले पाउनुपर्छ भन्ने धारणामा हामी अघि बढायौँ।
हामी कुराकानीको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ र किसान दाजुभाइ दिदीबहिनीलाई एउटा आयोजनाको तर्फबाट
मैले भन्नुपर्दाखेरि चाहिँ म एउटा कुरा चाहिँ भन्छु है, मैले यो नेपालको 75 जिल्ला डुलेँ, विभिन्न आयोजनाहरू काम गर्दा 12-15 देश पनि डुलेँ, मैले एउटा के मेरो मानसिकतामा के चाहिँ परिवर्तन भयो भन्नुहुन्छ नि, खास सायद संसारमा अल्छी र रातारात धनी हुन खोज्ने मानिस खोज्ने हो नि नेपाली नै पर्छ जस्तो लाग्छ, काम गर्न नचाहने पैसा धेरै खोज्ने काम गर्न आफ्नो गाउँठाउँमा बसेर काम गर्दा इज्जतै जान्छ भन्ने छ क्या, त्यो होइन, काम गर्यो भने इज्जत बढ्छ, मेहनत गर्यो भने हाम्रै देशको सुन माटोमा चाहिँ सुन फलाउन सकिन्छ,
पक्कै सकिन्छ,
यति हो मैले भन्ने। के चिजको डिमान्ड छ, कुन ठाउँमा के चिज उत्पादन हुन्छ, त्यसलाई चाहिँ ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने, प्रोसेसिङ गर्ने र राम्रोसँग बजारमा ल्याउने हो भने हाम्रो हिमाली क्षेत्र मात्रै नभनौँ तराईदेखि हिमालसम्म भएको उत्पादनहरूले आन्तरिक बजारको माग मात्रै आपूर्ति गरिदिन सक्यो भने सबभन्दा ठुलो उपलब्धि त्यही हुन्छ। हामी अरबौँ खरबौँको त आयात गरिरहेछौँ, त्यो आयातलाई प्रतिस्थापन मात्रै गरौँ न, त्यति भयो भने पनि सबभन्दा धेरै चाहिँ उपलब्धि हुन्छ, किसानको पनि, देशको पनि र आयोजनाको पनि।
उहाँ हुनुहुन्थ्यो हिमाली आयोजनाको कृषि उद्यम टोली प्रमुख राममणि पौडेल। हिमाली जिल्लामा उत्पादन हुने बाली नालीको विषयमा कुराकानीसँगै आजको लागि कार्यक्रमको समय सकिन लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलियो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी मदन पौड्याल र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।